पीछे सजदों की बात कर दी, इंसान को उसकी बेबसी का एहसास दिलाया, तो अब कुछ लोगों का ये अकीदा कि एक से ज़्यादा खुदा हैं, इसके रद्द की बात हो रही है। वक़ाल अल्लाहु ला तत्तखिज़ू इलाहैन इस्नैन, और अल्लाह ताला ने फरमाया न बनाओ दो खुदा, क्योंकि इन्नमा हुवा इलाहु वाहिद, वो तो सिर्फ़ एक ही खुदा है। फ़ैया फरहबून, बस फ़क्त मुझ ही से डरो। क्यों डरो अल्लाह से? इसलिए कि वो बहुत बड़ी ज़ात है। वलहू माफिस समावाती वलर्द, इसी के मिल्क में है जो कुछ आसमानों और ज़मीन में है। वलहू दीन वासिबा, और इसी की ताबेदारी और एतात लाजिम है। इतना कुछ सुन के भी क्या, अफ़ग़ैर अल्लाह ही तत्तकून, क्या तुम अल्लाह के सिवा गैरों से डरते रहोगे? यहाँ से आगे कई और आयात हमारे सामने तौहीद और शिर्क के फ़र्क को बताने वाली हैं। नबी सल्लल्लाहु अलैहि वसल्लम का जो दौर था, उस दौर में मजूसी जो आग के पुजारी थे, फायर वर्शिपर्स आप कह सकती हैं आज के दौर में, उनका अकीदा क्या था कि दो खुदा हैं। एक खुदा कहते खैर का है, उसको अहुरमन कहते, अलिफ हा रा मीम नून। दूसरे को कहते ये शर का खुदा है, उसको कहते यजदां का खुदा। इनका अकीदा क्या था कि नूह अलैहिस्सलाम के बाद किसी और नबी को नहीं मानते थे, बल्कि नबियों के दुश्मन थे। अल्लाह ताला ने उसी अकीदे को बुनियाद बनाकर कहा कि मत कहा करो कि इलाहैन इस्नैन, दो खुदा हैं। लफ्ज़ इलाहैन खुद ही तस्निया है, ड्यूल के लिए आता है, लेकिन आगे इस्नैन ताकीद के लिए आ गया। तो दो नहीं है तो क्या फिर इससे ज़ायद हो सकते हैं? जब दो की इजाज़त नहीं तो इससे ज़्यादा की क्या होगी? अब देखिए कि एक के बाद जमा के सबसे कम लफ्ज़ दो ही होते हैं ना, तो कहा कि दो खुदा ना बनाओ, वो तो एक ही है। हर दौर में लोगों ने अल्लाह के साथ दूसरों को ज़रूर ही जोड़ने की कोशिश की। अल्लाह ताला बताते हैं कि ये कायनात तुम्हें तौहीद सिखाती है, वहदानियत सिखाती है। इन्नमा हुवा इलाहु वाहिद, वो एक है, लिहाजा यहाँ तक जो बात हुई ना, ये कह लीजिए कि थर्ड पर्सन की सेंस में हुई, गायब के सीगों में हुई। लेकिन एकदम फ़ैया या फरहबून, ये मुतकल्लिम वाहिद मुतकल्लिम, अल्लाह ख़ुद अपनी तरफ बात ला रहे हैं, बस सिर्फ मुझ ही से डरो। फरहबून, पीछे भी हम पढ़ चुके, राहबा, वो डर जो बेचैन कर दे, परेशान कर दे बंदे को, गम लग जाए। अल्लाह ताला कहते हैं कि सबसे ना डरो, मुझसे डरो, क्योंकि मेरा डर तुम्हें दूसरों के डर से बेनियाज कर देगा। हम ज़रा सोचें तो सही कि हम अल्लाह से कितना डरते हैं, क्या बेचैनियाँ हैं, या सिर्फ मुंह से एक बात करते हैं, अल्लाह से बड़ा डर लगता है, अल्लाह से बड़ा डर लगता है। क्या हम सिर्फ ज़ुबान से तो नहीं बोल रहे होते? आपको पता है कि अल्लाह का डर क्या होता है, कि बंदा अंदर से हिल के रह जाए, इस तरह बेचैनी, गुना पे जम नहीं सकता इस तरह वाला बंदा। आप देखिए, चीज़ हिलती रहे तो एक जगह कैसे ठहरेगी? जो बंदा अंदर से हौलता रहता है, हिलता रहता है, वो कैसे गुना पे जमे? वो तो कभी सजदे में जाएगा, कभी रुकू में जाएगा, कभी क्याम पे आएगा। ये डर जो इंसान को इतना बेचैन कर देता है कि इंसान सब कुछ पढ़ पढ़ा के फिर भी मुतमइन नहीं हो जाता। आज हमारा क्या हाल है? इस्तग़फ़ार भी करते हैं और मुस्कुरा भी रहे होते हैं, हंस हंस के अपने गुनाहों का तذکرہ करते हैं और कहते हैं कि अल्लाह माफ़ कर देगा। तड़प तो तब आएगी ना जब गलती को गलती मानेंगे। माफ़ी किस चीज़ की, किस चीज़ का इस्तग़फ़ार अगर हमारे दिलों में ख्याल ही नहीं आता? कल मैंने अपनी एक क्लास में एक छोटा सा कोटेशन उनको सुनाया पढ़ के, किसी की स्पीच के कुछ लफ्ज़ थे, चंद अहदीस जो वाकई सही अहदीस हैं, उसको पढ़ाते हुए बताते हुए उन्होंने फिगर बताया। अपने ऊपर लेते हुए सोचिए कि आज क्या हमारा हाल तो नहीं है। ये टॉपिक जो था इसमें था कि असल इस्लाम होता क्या। ये लिखते हैं कि एक मुबल्लिग़ थे जो ये बात अपने दर्स में कह रहे थे, नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम का इरशाद है कि दो खसलतें ऐसी हैं जो मुसलमान इनका इख्तमाम कर ले जन्नत में दाखिल हो, और वो दोनों बहुत मामूली चीज़ें हैं, मगर इन पर अमल करने वाले बहुत कम हैं। एक ये कि सुबहान अल्लाह, अल्हम्दुलिल्लाह, अल्लाहु अकबर, हर नमाज के बाद 10-10 मरतबा पढ़ लिया करो। अमूमन ऐसी बातें लोग होती हैं ना कि 10 दफ़ा पढ़ो, हालांकि हदीस में जो वो 33 दफ़ा है। बहरहाल کہتے ہیں کہ 10 دفعہ پڑھو، روزانہ 150 مرتبہ ہو جائے گا 5 نمازوں میں، اور 10 گناہ ہر نیکی ہوتی ہے، تو لہٰذا تمہارے پاس 1500 نیکیاں جمع ہو گئیں۔ اور دوسری چیز یہ کر لو کہ سوتے وقت اللہ اکبر 34 مرتبہ، الحمدللہ 33 مرتبہ، سبحان اللہ 33 مرتبہ پڑھ لیا کرو، تو یہ 100 کلمے ہو گئے، جس کا ثواب 10 گناہ بڑھ کر 1000 نیکیاں ہو گئیں۔ اب ان کی اور دن بھر کی ساری نمازوں کے بعد کی میزان کل 2500 نیکیاں ہو گئیں۔ بھلا اعمال نامہ تولنے کے وقت 2500 برائیاں روزانہ کس کی ہوں گی؟ ہاں، مطلب ان کا خیال ہے کہ 2500 نیکیاں تو یہ جمع ہو گئیں، تو 2500 گناہ تو روز کوئی کر ہی نہیں سکے گا جو ان پر غالب آ جائے۔ اور ایک حدیث میں ہے کہ کوئی شخص تم میں سے اس بات کو نہ چھوڑے کہ 1000 نیکیاں روزانہ کر لیا کرے، سبحان اللہ وبحمدہ 100 مرتبہ پڑھ لیا کرے، 10 گناہ بڑھ کر یہ 1000 نیکیاں ہو جائیں گی۔ تو اتنے گناہ تو انشاءاللہ روزانہ کے ہوں گے بھی نہیں، اور اس تسبیح کے علاوہ جتنے نیک کام کیے جائیں گے اس کا ثواب علیحدہ نفع میں رہا۔ اب یہ ایک فگر ہے، اس میں کوئی ہم تنقید نہیں کر رہے، لیکن آپ سوچئے کہ مغفرت کا معاملہ اگر اس قسم کے سادہ حساب کا معاملہ ہوتا تو صحابہ کرام کا یہ حال نہ ہوتا کہ وہ آخرت کے خوف سے بے قرار رہتے اور یہ کہتے کہ کاش میں ایک تنکا ہوتا، کاش میں ایک درخت ہوتا جو کاٹ دیا جاتا۔ اس قسم کا عجیب و غریب اسلام اس لیے وجود میں آیا کہ ذکر کو ورد کے ہم معنی سمجھ لیا، اب گناہ اور ثواب دونوں گنتی کی چیزیں بن گئیں، اور یہ ممکن ہو گیا کہ ایک گنتی کی کمی کو دوسری گنتی کی زیادتی سے برابر کر لیا جائے۔ مگر حقیقت کیا ہے کہ ذکر کوئی شمار کرنے والی چیز نہیں، ذکر اپنی شعوری ہستی کا نذرانہ ہے۔ بندہ جب اپنے رب کو اس کی تمام عظمتوں کے ساتھ پا لیتا ہے تو اس کا پورا وجود اس کی یاد میں غرق ہو جاتا ہے، اسی کا نام ذکر ہے۔ یہ ذکر انسان کے اندر قناعت یا بے خوفی پیدا نہیں کرتا، بلکہ وہ انسان کو خوف اور دہشت سے بھر دیتا ہے۔ اللہ کے جلال اور جبروت کی یاد جس کے اندر بے خوفی کی نفسیات پیدا کرے، اس نے خدا کو یاد ہی نہیں کیا۔ اسی لیے قرآن میں ہے کہ بندہ جب خدا کو پا لیتا ہے، یاد کرتا ہے، تو اس کا نتیجہ ہوتا ہے کہ وہ بے اختیار پکار اٹھتا ہے، ربنا فقنا عذاب النار، خدایا ہم کو آگ کے عذاب سے بچا۔ اور آپ کو معلوم ہے کہ یہ سورۃ آل عمران کے آخری رکوع میں ہے جو تہجد کے وقت پڑھا جاتا ہے۔ لیکن آج اگر ہم دیکھیں تو ہمارے ارد گرد کون سا اسلام ہے، یہ پڑھ لو تو اتنا ثواب، یہ وظیفہ کر لو اتنا ثواب، اور کچھ بالکل صحیح احادیث ہیں اسی کی بنیاد پہ قیاس کرتے ہیں کہ 2500 نیکیاں کر لیں، اب کون 2500 گناہ کرے گا، موج کر لو، مستی کر لو۔ یہ بے خوفی والا اسلام نہیں ہوتا، بلکہ فَإِيَّا يَفْرَحُون، سب کچھ کر کے بھی ڈرو۔ تم کیوں گنتے ہو، فرشتے گن رہے؟ آپ 125,000 دفعہ اپنا کلمہ پڑھ کے رکھ لیں، آپ 100,000 بار پڑھ کے آیت کریمہ رکھ لیں، گناہوں کو تو دیکھیں۔ تو بے خوف کرنے والی نیکیاں نہیں کرنی کہ جو اللہ سے بے خوف کر دیں، گناہ کرتے جاؤ اور پھر بھی کہو کہ مجھے کس نے پکڑنا ہے، کہا نہیں وہ بہت بڑی ذات ہے۔ لیکن افسوس کی بات ہے کہ جب رسمی اسلام سامنے آتا ہے تو لوگ گننے، شمار کرنے، پڑھنے پڑھانے پہ تو خوب زور دیتے ہیں، صبح اٹھتے ہیں تو پہاڑوں کی طرح ساری دعائیں بھی پڑھ لیتے ہیں، ساری ساری کتابیں رٹی ہوئی ہیں، کئی کئی صورتیں قرآن کی پڑھ لیتے ہیں، اور جب عمل کے میدان میں نکلتے ہیں تو پھر اللہ سے بے خوفی والا رویہ، یہ کوئی اسلام نہیں ہے۔ کا ولہ ما فی السماوات والارض، اسی کا ہے جو آسمانوں اور زمین میں ہے، ولہ الدین واسبا، واسب مضبوط، اسٹرانگ دین، اطاعت اسی کے لیے۔ دین کا لفظ پیچھے ہم نے بہت جگہ دیکھا، یہاں اطاعت اور اخلاص کے معنوں میں آ رہا ہے۔ اور واسبا کا لفظ وصبا سے ہے، واو سواد با، کسی ایک حالت پر قائم رہنا، دوام، ایور لاسٹسٹی، زائل نہ ہونا۔ سورہ صافات آیت 9 میں بھی آتا ہے وَلَهُمْ عَذَابٌ وَاصِبٌ، کنٹینیوس اطاعت کا نام ہے۔ اللہ تعالیٰ کہتے ہیں کہ مجھے وہ ٹکڑوں میں بٹی ہوئی اطاعت نہیں چاہیے کہ مسجد میں جاؤ تو تم بڑے متی بن جاؤ اور بازار میں آؤ تو تم مجھے بھول جاؤ۔ میں تو حیران ہوتی ہوں کہ لوگوں کی زندگی کن چیزوں کے پیچھے بھاگتے دوڑتے گزر رہی ہے، اور اس کے باوجود بھی وہ اپنے آپ کو اللہ سے بڑا قریب سمجھتے ہیں۔ اللہ تعالیٰ یہاں ہم سب کو دعوت دیتا ہے کہ اطاعت کرنی ہے تو مسلسل کرو، یہاں واسب کو کہے کنٹینیوس، جیسے سورج مسلسل اطاعت کر رہا ہے، جیسے چاند مسلسل گھوم رہا ہے، جیسے ستارے مسلسل گردش میں، ان سب کی طرح تم بھی اللہ کی غیر مشروط اطاعت کرو۔ یہ نہیں کہ کوئی بیمار ہو گیا تو آیت کریمے شروع کر دو، جاب چلی گئی تو تم اب بیٹھ کے کوئی سورت پڑھنی شروع ہو جاؤ، किसी ने मेरे से बात की कि किसी ने घर पे बुलाया हुआ तो कुछ पढ़ना है। मैंने ऐसे ही आदतन पूछा, मैंने कहा क्यों बुलाया है? कहती वो उनके घर कोई मुसीबत आई हुई है तो उन्होंने हमें सबको बुलाया कि कुरान पढ़ो। नहीं, मुसलसल इतात, सिर्फ दुखों तकलीफ़ों में अल्लाह को और बकरों को छतरों को याद नहीं करो, हर हाल में। और जितना अल्लाह का तकवा आएगा उतनी ही बात बनेगी। कहा अफ़ गैर अल्लाह ही तत्तकून, तुम अल्लाह से डरते नहीं हो? देखिए शिर्क का आगाज़ ही तब होता है जब तकवा नहीं होता। अल्लाह से बेखौफ ही तो बंदे को दूसरों का शरीक कर देती है। हम कुरान पढ़ रहे हैं, इस वक्त भी हमें क्यों दुनिया की बातें याद आएंगी? अल्लाह के खौफ की कमी है। अल्लाह के मामले में हम बेखौफ हैं, ख्वाहिशों में खुशफहमियों में मुस्कुरा के दिखा देंगे, बता देंगे, कुछ नहीं होता। जब बंदे को दूसरी चीज़ें ज़्यादा अहम हों और अल्लाह की ज़ात पीछे पड़ जाए तो वहीं से शिर्क शुरू होता है। इसकी आखिरी शक्ल कहीं जाके किसी कब्र और बुत के आगे सजदे किए। पहला शिर्क तो वही हो जाता है जब अल्लाह की याद में शिर्क आने लगता है, नमाज में दूसरे ख्याल आने लगते हैं, कुरान के अंदर दूसरे गम सता रहे होते हैं। हम जब थोड़े से वक्त के लिए अपने आप को बेनियाज नहीं कर पाते तो फिर सोचें कि पूरी ज़िंदगी कैसे बेनियाज होंगे। कहा तुम नहीं डरते तो ज़रा नेमतों का ख्याल कर लो। वमा बिकुम मिन नेमतिन फमिन अल्लाह, तुम्हारे पास जितनी भी नेमतें हैं वो सारी अल्लाह ही की तो दी हुई हैं। सोचे क्या कुछ है कुछ नेमत भी कि नहीं। सुम्मा इज़ा मस्सकुमुद्दुर्रु फइलैहि तजअरून, फिर जब तुम्हें कोई तकलीफ़ पहुंचती है तो उसी की जनाब में गिड़गड़ाते हो, फिर डकारते हो, फिर आवाज़ें बुलंद करते हो, फिर रोते हो, फिर कहते हो हाय अल्लाह क्या हो गया, है अल्लाह क्या हुआ। लेकिन फिर सुम्मा इज़ा कशफ़ दुर्रानकुम, फिर जब वो दूर कर देता है तुम्हारी तकलीफ़ तुमसे, इज़ा फरीकुम मिनकुम बिरब्बिहिम युशरिकून, फिर उनमें से एक गिरोह तुम में से अपने रब के साथ शिर्क करने लगता है, फिर भूल जाता है, फिर कहते फ़लाँ करने वाला, फ़लाँ देने वाला, फ़लाँ लेने वाला। ऐसा क्यों करता है? लियकफुरू बीमा आतैना हम, ताकि वो ना शुक्री करें उस चीज़ की जो हमने उनको दी। कोई बात नहीं, फतमत्ताओ, फ़ायदे उठा लो, फसौफ़ तालमून, अन करीब जान लोगे, इस चंद दिन की ज़िंदगी के खूब मज़े उठा लो। देखिए कैसे खूबसूरत तरीके से ह्यूमन साइकोलॉजी पढ़ा दी इन आयात में। हर नेमत जो उसने तुमको दी वो किधर से आई? ज़रा एक छोटी सी लिस्ट तो बना के देखें। नेमत क्या है? माकल, जो खाने को दिया, मशरब, जो पीने को दिया, मलबस, जो पहनने को दिया, ये हैं सारे नेमतें। अगर एक लिस्ट सिर्फ हम अपने खाने पीने की चीज़ों की बना लें तो वही ना ख़त्म हो, कहाँ मलबस की बात आई। कितनी नेमतें हमारे पास, अल्लाह ने अंदाज़ कितना झंझोड़ने वाला उतारा। ये नहीं कहा सारी नेमतें, बल्कि कहा माँ भी कुम मिन नेमतिन, हर नेमत एक एक चीज़ उसकी तरफ से है। नेमत आती भी अल्लाह की तरफ से है, आ जाने पर शुक्र भी उसी का होना चाहिए, और चली जाए तो ख्वाहिश भी उसी से हो कि अल्लाह तू मेरे साथ आसानी का मामला फरमा दे। लेकिन अमूमन इंसान क्या करते हैं, नेमतों के पाने के वक्त अल्लाह से दूर होने लगते हैं। कहाँ से गैर आ गया, ना उसने दी ना उसने ली। लेकिन इंसान जब तकलीफ़ में होता है तो चिल्लाता है। ये जो लफ्ज़ है ना तज अरून, जीम रा हमज़ा से है, जवार का लफ्ज़ भी इसी से है, बल्कि तज अरून जीम वा से भी हो सकता है, बुलंद आवाज़ से चिल्लाना, ख़ास तौर पर जब मदद के लिए हो, बल्कि जानवर के डकराने को भी कहते हैं, कुछ इसी से मिलता जुलता लफ्ज़ अरबी में इस्तेमाल होता है उसके लिए, चीखना, चिल्लाना, रोना, गिड़गड़ाना। कोई दुख का लम्हा याद करें, जब सिसकियाँ भी हैं, जब आहें भी हैं, जब नींद भी नहीं आ रही, जब रो रहे हाय अल्लाह हाय क्या होगा, अल्लाह माफ़ कर दे, करवटों पे भी वही बातें हैं। लेकिन जब तकलीफ़ चली गई, इज़ा फरीकुम मिनकुम बिरब्बिहिम युशरिकून, कितनी नाशुक्री का रवैया जो अक्सर इंसान अल्लाह के मामले में इख्तियार करते हैं। हर एक अपने आप को पूछे कि क्या मेरा ये रवैया तो नहीं। मुश्किल में तो जानवरों की तरह चिल्लाते हैं, जब शिकार किया जाता है ना हिरन का, तो उसके मुंह से जो आवाज़ आती है ना, उसको जिरा कहते हैं या जवार कहते हैं। खुशी और गम दोनों में अल्लाह के रहो। अल्लाह सिर्फ गमों का साथी नहीं है, उसको दुखों में ही ना याद रखो, खुशियों में भी उसको पुकारो। लेकिन लोग खुशियों में तो रब से ऐसे दूर हो जाते हैं जैसे कभी सुना नहीं। आप देखिए कि अजनबी आवाज़ों को तो फरिश्ते भी नहीं पहचानते, जो हर वक्त पुकारेगा उसकी आवाज़ों से तो फरिश्ते भी मानूस होंगे। हमारी ज़ुबान से जो लफ्ज़ निकलते हैं ना, जो बात निकलती है, ये फरिश्तों तक पहुंचती है, जैसे सैटेलाइट से जो लहरें आती हैं पूरी दुनिया में उसको कैच किया जाता है ना, इस तरह हमारी आवाज़ें सुनी जाती हैं। हज़रत यूनुस अलैहिस्सलाम के बारे में आता है कि जब मछली के पेट में उन्होंने ला इलाहा इल्ला अंता सुभानक इन्नी कुंतु मिनज़ ज़ालिमीन कहा था, तो उस पे फरिश्तों ने कहा कि अल्लाह ताला ये आवाज़ सुनी सुनी लग रही है, हालांकि कहाँ, मछली के पेट से आ रही थी। कहा अच्छा, ये यूनुस है जो मछली के पेट में है। अल्लाह के नबी ने फरमाया, जो खुशियों में अल्लाह को ज़्यादा पुकारे अल्लाह गम और दुखों में उसकी जल्दी सुन लेता है। अल्लाह के साथ मामला 24 घंटे का, यही है वासिब इतात, ये है वो अल्लाह ताला के साथ ताल्लुक़ जो हमेशा का ताल्लुक़ है। लेकिन लोग ना शुक्रिया करते हैं। وَيَجْعَلُونَ لِمَا لَا يَعْلَمُونَ نَصِيبًا مِمَّا رَزَقْنَاهُمْ, अपना इंजाम इनको खूब मालूम हो जाएगा, और मुकर्रर करते हैं उनके लिए जिनको ये जानते ही नहीं हिस्सा उस माल में से जो हमने उनको दिया। फिर शिर्क का इशारा, यानी ना जाते हुए भी ना जानते हुए बेअकली की वजह से अपने बुतों के नाम पे जाके नियाज़ें चढ़ाते, देख दे दो कब्र वाले पे दे आओ। देखे पीछे बात है ला यालमून, हाँ कि नहीं जानते, फसौफ़त आलमून अन करीब जान लेंगे। आगे अब शिर्क की कबाख्तें हो रही हैं कि मुशरिकीन और कुफार इल्म तो हासिल नहीं करते थे, अनजाना रहना चाहते थे, जाहिल रहना चाहते थे, और जहालत में करते क्या थे, ये हलवा पकाया है ये फला की कब्र पे रखो, ये देख चढ़ानी है उस पे दे दो, और उनके नाम पर हिस्से बना रहे होते थे जिनको इसकी कोई ख़बर ही नहीं होती थी कि हमारे नाम पे लोग चढ़ावे चढ़ा रहे हैं, है ना अजीबोगरीब बात। अब देखिए कि बच्चे जो खेलते हैं ना, अमूमन आप देखिए डमी चीज़ों के साथ खेलते हैं, झूठी मुठ्ठी का फीडर गुड़िया के मुँह में दे के बच्चे खेल रहे होते हैं, इसको दूध पिला रहे हैं। अब अगर एक बड़ा भी ऐसा करने लगे तो कैसा लगेगा, बेवकूफ़ लगेगा ना। लेकिन आप सोचिए कि जो किसी कब्र पे खड़ा किसी को पुकार रहा है, क्या उस बच्चे से ज़्यादा ना समझ नहीं है कि जहाँ कोई है ही नहीं उसको बुला रहा है, नॉट रिस्पॉन्डिंग का बोर्ड लगा हुआ है, नॉट अवेलेबल का साइन लगा हुआ है, और आप जाके कब्र पे खड़े हैं और लोगों को पुकार रहे हैं और चढ़ा रहे हैं। अल्लाह कह रहे हैं जो मिम्मर ज़खना हम, हमने दिया ये दूध, हमने दिया जिसकी खीर पका के 11 तारीख को जाके बुज़ुर्गों के नाम पर दे आते हो। तुम कहते हो कि अगर ये खीर ना पकाई तो हमारी भैंसें मर जाएंगी, किसने दिया दूध। अब देखिए कहीं भी किसी का दखल है भैंस बनाने में, उसका दूध निकालने में, चारा जो खाया भैंस ने क्या उसमें किसी का दखल है, तो फिर कहाँ से गैर अल्लाह बीच में आते हैं, लाइल्मी के साथ आते हैं, इल्म की कमी होती है। लोग इस तरीके के हालात का शिकार होते हैं कि बाज़ दफ़ा खाना कहवा में खड़े हुए भी शिरकिया बातें कर रहे होते हैं कि जाओ फलां कब्र पर जाके ये दे दो, यहाँ मुश्किल हो रही है हमें। अक़ल की कमी जब होती है ना तो बंदे को समझ ही नहीं आती, का कोई बात नहीं तो अल्लाही, अल्लाह की कसम, कौन खा रहा है, मैं नहीं खा रही, कुरान में लिखी अल्लाह खा रहा है, अल्लाह की कसम, झूठी हो सकती है, वमन अस्तक मिन अल्लाही हदीसा, कभी झूठी नहीं होगी। क्या है कसम, लतुस्सलुन्ना अम्मा कुंतुम तफ्तरून, तुमसे ज़रूर बाज़पुरस होगी उसके बारे में जो तुम बहतान बांधा करते थे, जो तुमने क्या नजर व न्याज शुरू की हुई थी, जो खेल खेले हुए थे लोगों की अकलों के साथ, तुम्हें अल्लाह ज़रूर पूछेगा। लाम भी शिद्दत का है, तो सलुन्ना में नून के ऊपर जो शद है वो भी शिद्दत की है कि मैं ज़रूर पूछूंगा। बताइए कोई बच्चे का फिर जिससे अल्लाह पूछने लग गया फिर उसका हाल क्या होगा। आप गैरों को खाना खिलाते हैं, खिलाएं, किसी ने कहा कि फलां कब्र पे न्याज की देख दे दो, उनको किसी ने समझाया कि क्या ज़रूरत है देने की, कहा नहीं कोई बात नहीं वहाँ बड़े गरीब लोग आते हैं तो उनको खिलाते हैं, तो क्या गरीब कब्र पर जाके खाएंगे। अब सोचिए हमारे दिलों में शिरक की कोई कबाहत ही नहीं, कोई बुराई नहीं समझते, चलो कुछ नहीं इधर भी दे दो उधर भी दे दो, इनको भी दे दो उनको भी दे दो, नहीं सोचो क्या तुम्हारे लिए ठीक है। इसके बाद एक ख़ास किस्म का शिरक जो था उसका इशारा है अगली आयतों में, बल्कि चंद आयात तक एक ही टॉपिक चलेगा। وَيَجْعَلُونَ لِلَّهِ الْبَنَاتِ, वो तजवीज़ करते हैं अल्लाह के लिए बेटियाँ, हालांकि सुबहानहू वो पाक है इससे, किससे कि उसकी बेटियों, कबीला खुजाया और कनाना। इन दो कबीलों का एतिकाद क्या था कि नाउज़ुबिल्लाह फरिश्ते अल्लाह की बेटियां हैं, अल्लाह ताला कह रहे सुबहानहू वो पाक है इससे, उसको बेटियों की ज़रूरत नहीं है, तुम बाकी शिर्क कर रहे हो अब अल्लाह की बेटियां भी करार देने लगे। कावलहुम मा यश्तहून, और इनके लिए तो वो बेटे हैं जिनको वो पसंद करते हैं। यहाँ देखिएगा कि अगली जितनी आयतें आ रही हैं ये शिर्क के रद में है, औरतों के रद में नहीं है, بہت مس کوٹ کرتے ہیں لوگ ان آیات کو عورت کی تذلیل کے طور پہ کہ دیکھو اسلام نے عورت کی کیا بے عزتی کی. تو شروع میں لکھ لیں آیت 57 کے کہ یہاں سے اگلی کئی آیات یہ شرک کے رد میں ہیں. اور شرک کیا تھا؟ اب دیکھیں کہ یہود نے کہا عزیر اللہ کے بیٹے ہیں. عزیر کون تھے؟ مرد تھے. نصارہ نے کہا کہ عیسیٰ ابن اللہ, وہ بھی مرد تھے. مشرقین مکہ کے یہ جو قبیلے تھے یہ تو اتنے گئے گزرے تھے کہ نعوذ باللہ اللہ کی بیٹیاں ٹھہراتے تھے فرشتوں کو, اور خود اپنا بیٹیوں کے لیے کیا حال تھا ان کا کہ وَإِذَا بُشِّرَ أَحَدُهُمْ بِالْأُنثَى, اور جب اطلاع دی جاتی ان میں سے کسی کو بیٹی کی پیدائش کی. انثیٰ کا لفظ یہاں آیا, بیٹی لڑکی ہو کیا جاتا ہے؟ ذُلَّ وَجْهُهُ مُسْوَدًّا, ہو جاتا ہے اس کا چہرہ غم سے سیاہ. ذلہ کا جو لفظ ہے نا پیچھے بھی کل بھی بتایا تھا پچھلے سبق میں, دعات لام لام سائے کو کہتے ہیں. تو ذلہ کہتے ہیں دن میں کسی کام کا ہونا, دعات لام لام ذلے ہما ذل سائے کو کہتے ہیں, وہ بھی اسی سے. باتا اس کا اپوزٹ ہوتا ہے, رات کے لیے آتا ہے یہ لفظ. یہاں مراد ہے کہ غم چھا جاتا ہے اس کے چہرے پہ. بچہ ہو چہرے کو کہتے ہیں. اور مسودہ کا جو لفظ ہے یہ اسود سے ہے, سود سین واو دال. سود کہتے ہیں عربی زبان میں کالے کو. اچھا اردو میں سود کس کو کہتے ہیں؟ دیکھیے کتنی نام کی مماثلت ہے. عربی میں جب سود کو ربا کہا تھا تو وہاں بتایا تھا کہ گلٹی کو کہتے ہیں, گروتھ وہ جو اوپر اوپر ہوتی جاتی ہے اصل نہیں بڑھتا وہ ربا ہوتا ہے. اور اردو میں ہم کہتے ہیں سود, فلاں سود لیتا ہے, اور سود کہتے ہیں کالے کو. تو مان لینا کہ یہ کالا دھن ہے. تو کالا دھن گورا کیسے ہو سکتا ہے؟ ہم اس کے لیے جتنے مرضی دلائل دینے کی کوشش کر دیں. تو اسی سے یہاں لفظ ہے مسودہ, اسود. اس کی جمع سود ہوتی ہے اور اس کی مؤنث پھر سودا ہے. کالی عورت کو کہتے ہیں. نبی صلی اللہ علیہ وسلم کی ایک بیوی جو تھی ان کا نام بھی تھا حضرت سودا. تو کالی رنگت والی عورت کو سودا کہتے ہیں. اللہ تعالیٰ کہتے ہیں کہ اپنی بیٹی کی پیدائش پہ حال کیا ہے کہ چہرہ غم سے سیاہ ہوتا ہے. کفار کا حال کیا ہوتا تھا کہ جب کسی کے ہاں بیٹی پیدا ہوتی گھر میں صفے ماتم بچ جاتی, باپ کا چہرہ غم کی شدت سے سیاہ پڑتا. آر اور شرم کے مارے لوگوں کی نگاہوں سے چھپا پھرتا تھا, خاص طور پہ مضر خزایہ اور تمیم. ان کے قبائل کیا کرتے تھے کہ جب ان کی بچیاں پیدا ہوتیں تو ان کو زندہ درگور کرتے. کوئی رشتہ ان سے ان بچیوں کا طلب کر لے خام خیسا ہوگا. بعض تین وجوہات سے شرک کرتے تھے. آپ کو سورۃ الانام میں لکھوائی تھی تینوں ریزنز, کہ بیٹی کو آر سمجھتے ہوئے, اسی طرح بتوں کے نام پہ نیاز چڑھاتے ہوئے, اور اسی طرح تیسری وجہ یہ تھی مال کی کمی کے ڈر سے. ان کا عمومی دستور کیا تھا کہ جب ان کی کوئی بچی 6 سال کی عمر کی ہو جاتی تو باپ جنگل میں جا کر اس کے لیے گہرا گڑھا کھودتا, اور اس کی بچی کی ماں کو حکم دیتا کہ اس کو غسل کراؤ اور خوب اچھے کپڑے پہناؤ, خوبصورت سا جوڑا اس کو پہناتے, پھر اس کو لے جا کر جنگل میں لے جاتا, پھر ایک گڑھا کھودتا اور اس گڑھے کے کنارے پر بیٹی کو کہتا کہ کھڑی ہو جاؤ. جو ہی وہ وہاں کھڑی ہو جاتی کہتا وہ دیکھو نیچے کیا ہے. جب وہ نیچے دیکھتی جھکتی تو پیچھے سے دھکا دے کر اس میں گرا دیتے, اور وہ معصوم بچی ابا ابا کہہ کر چلاتی, اور یہ سنگ دل باپ منو مٹی کے نیچے بیٹی کو دبا دیتا. نہ اس کی چیخیں اس کا دل توڑتی نہ اس کو کچھ ہوتا. یہ تھی وہ کیفیت جو اس وقت میں تھی جب اللہ کے نبی صلی اللہ علیہ وسلم دنیا میں آئے. اللہ تعالیٰ کہتے ہیں کہ خود تو ان کا حال کیا ہے کہ بیٹیوں کی پیدائش پہ چہرے سیاہ اور غم سے بھر جاتے ہیں, غم کے گھونٹ بھرنے لگتے ہیں. قزیم پیچھے بھی ہم نے اس کو دیکھا, کاظمین الغیظ میں بھی. مشک کا منہ بند کرنے کو کہتے ہیں قزیم القربہ. اسی طرح قزوم سانس کی نالی کو کہتے ہیں, یعنی ان کا تو سانس بند ہونے لگتا ہے بیٹیوں کی پیدائش کی خبر سن کے. یا توار من القومی منسو اما بشر بھی, چھپتا پھرتا ہے لوگوں کی نظروں سے اس بری خبر کے باعث جو اس کو دی گئی. یعنی چاہتا ہی نہیں کہ بیٹی کی خبر ملے. آج بھی اس کے اثرات موجود ہیں. بیٹا ہوتا ہے تو 7 سمندر پار خبر پہنچ جاتی ہے, اور کوئی خبر نہ ملے 15-20 دن بعد تو پتہ چلتا ہے بیٹی ہوئی تھی, کسی کو بتایا ہی نہیں. ہاں ماں بشیر ابھی, اللہ کہتا ہے یہ بشارت تھی لیکن اس کو اچھی نہ لگی, اس کو خوشی نہ ہوئی. اور حال کیا اس کا؟ ایم سکھو الحون. مشکل لائے تھا یہ ترجمے کے اعتبار سے, اگر آپ اس کو ساتھ ساتھ دیکھیں گے تو بات صحیح سمجھ آئے گی. ایم سکھو, اب وہ سوچتا ہے, اس کو آپ ایڈ کر لیں گے تو بات سمجھ آ جائے گی. اب وہ سوچتا ہے کہ کیا ایم سکھو الحون, کہ کیا وہ اس بچی کو اپنے پاس رکھے, ام یدسہ فی التراب, या इसको गाड़ दे मट्टी में। दुस्सू का लफ्ज है ना दाल सीन सीन से, या दुस्सू क्या होता है, मट्टी में दफन करना, कब्र खोदना, और तुराब तो मट्टी को ही कहते हैं। कहा कि इसका दिल चाहता, समझ नहीं इसको आ रही होती कि इसको ज़िंदा रखूं, अपने पास रखूं, या इसको मट्टी में फेंक दूं। अला सा अमा यहकुमून, आह कितना बुरा है वो फ़ैसला जो करते हैं। क्या फ़ैसला था उनका, कि ये बेटियां मर जाएं, फौत हो जाएं, ये ज़िंदा रहीं तो हमारे लिए एक बहुत ही बड़ा ये दुख का सबब होंगी, लोगों की नज़रों में हमारी बेइज्जती होगी। ऐसी बातें करके वो गम में डलते हैं। सू कहते हैं वो चीज़ जो दूसरे को गम में डाल दे। बुशीरा का लफ्ज़ यहाँ डॉन्ट के लिए इस्तेमाल किया गया, और युमसिकुहू का जो लफ्ज़ है मीम सीन काफ, इसका रूट है मसका, किसी चीज़ को रोक लेना। पीछे हम पढ़ चुके हैं तल्लाक के चैप्टर में फ़इमसाकुम बिलमारूफ़, तो इमसाक कहते हैं रोज़ा रखने या रोक लेने को। और यदुस्सु दाल सीन सीन, किसी चीज़ को मट्टी में दबाकर दफन करना, या एक चीज़ को दूसरी में बंद कर देना, गला कर देना। ये जो लफ्ज़ है ना अला, ये कलमाए हसरत है, हरफ़ तंबी कहते हैं इसको अरबी में। आह जैसे हमारे यहाँ कहते हैं ना आह, आहें भरती, किसी का हाल बयान करने के लिए ये लफ्ज़ बोला जाता है। और माँ यहकुमून से क्या मुराद है, नंबर एक बेटी को ज़िल्लत समझना और उसे मट्टी में दफन कर देना। बाज़ तो इतने संग दिल थे कि पैदा होने से पहले ही घड़ा खोद के रखते थे, बेटी पैदा हो जाती तो माँ के पेट से निकल कर वो ज़मीन के पेट में चली जाती। देखिए रस्मों का कोई सर फेर तो होता नहीं, असल में उनकी रस्में थी, जैसे हमारे यहाँ भी ऊट पटांग रस्में, शादी ब्याह और मंगनियों की डली हुई हैं। और सहाबी की कहानी आपको सुना चुकी हूँ ग़ालिबन दाहिया कल्बी की, कि बैठे बैठे रोने लग जाते थे, परेशान होते एकदम जैसे बेहोश होते, तो अल्लाह के नबी ने उनसे पूछा कि आपकी हालत क्यों होती है, फिर वो कहते हैं कि मुझे अपनी एक बेटी याद आती है, 6 साल की बच्ची थी मेरी, प्यार करती थी मुझसे, फिर मैं उसको अपने साथ जंगल में ले गया, वो भी मेरे साथ अब्बा अब्बा करती आ गई, फिर मैंने वहाँ कब्र खोदी तो वो भी अपने हाथों से मिट्टी खोदने लग गई, और जब कब्र पूरी बन गई तो फिर मैंने उसको उसमें धक्का दिया और वो चीखती रही अब्बा मुझे कहाँ लेके जा रहे, अब्बा मुझे क्यों ऐसा कर रहे हो, और मेरा दिल इतना सख्त था कि मुझे उस वक्त रहम ना आया। और आज आप देख लीजिए, आपको पूरा कल्चर दिखेगा, और ये जुमला याद रखिएगा कि शिर्क दिल को सख्त कर देता है, जो अल्लाह का नहीं बनता ना वो किसी का नहीं बनेगा। माँ को मोहब्बत ही नहीं, बच्चे ठंडे गरम जा रहे हैं परवाही नहीं माँ को, बच्चा खा रहा है नहीं खा रहा माँ को परवाही नहीं, बच्चा घर आके रो रहा है माँ को याद कर रहा है परवाही नहीं। शिर्क हमेशा दिल सख्त कर देता है। बीवी के दिल में शौहर की मोहब्बत नहीं, बीवी का फ़र्ज़ क्या होता है कि वो शौहर को खुश करे, जाने से पहले भी उसकी चीज़ों का इहतमाम करे, उसके आने से पहले उसकी चीज़ें रख के बैठे। तो जहाँ कल्चर ही हर वक्त मैं बकरी की तरह हर बंदा अपने आप को चीख चिल्ला रहा है, वहाँ आप देख लीजिए आज रिश्तों की तमीज़ ख़त्म हो गई, कोई मोहब्बत नहीं, दिल सख्त है। बंदे का दिल रोने को करता है, लेकिन इंसान जो ये कर रहा था वो कहता है नहीं, सबको इंडिपेंडेंट होना चाहिए, हर बंदा अपना खुद बोझ उठाए। आज आप देख लीजिए जहाँ पहले बेबी सिटर्स थे और जहाँ डे केयर्स थे वहाँ ओल्ड होम्स आ गए। जब माँ बाप का दिल सख्त होता है तो औलाद का दिल भी सख्त होने लगता है। आपको पता है कि इतना बाज़ लोग होते थे उस दौर में भी कि जो बच्चियों को छुड़ाते थे, बाज़ लोग जो थे वो कहते थे कि हमसे पैसे ले लो इस बच्ची के, हमें दे दो। इसी तरह एक शख्स थे, उनका नाम इस वक्त मेरे जहन में नहीं है, कि उन्होंने अपने 10 ऊँट बेचे, कहा कि ये ले लो बच्ची को छोड़ दो मुझे दे दो। बाज़ लोग यानी इसको नहीं पसंद करते थे कि करो, तो जैसे आज के दौर में चाइल्ड अब्यूज़ से लोगों को बचाने के लोग हैं, तो उस दौर में भी कुछ ऐसे ही लोग थे। आज क्या हो रहा है दुनिया में, कुछ बातें तो हम बाद में करेंगे इंशाल्लाह मौका मिला, लेकिन एक रिपोर्ट है अखबार डॉन है जनवरी की 2005 की, ये गालिबन ये कि इस साल 5 लाख लड़कियाँ इंडिया में मारी गईं। और एक स्लोगन इंडिया में जो दिया जा रहा है, पे 500 सेव 5000। भला क्या ये, क्या आज 500 करवा के अल्ट्रासाउंड करा लो, पता चल गया बेटी है तो मार दो और सेव कर लो 50,000 का जहेज। क्या आज 500 में बेटी को मरवा लो ताकि कल फिर 50,000 का जहेज ना देना पड़े या 5,000 का। एक रिपोर्ट है 1985 से 2005 तक 10 मिलियन फीमेल फीटस ज़ाया करवाए गए, यानी जब पता चलता है अल्ट्रासाउंड में कि पैदा होने वाली बेटी है तो उसको फिर मरवा देते हैं। कैसे नस्लें आगे बढ़ेंगी, انسانیت تو ادھوری رہ جائے گی. آج جن معاشروں کو جن اداروں کو ہیومن رائٹس کے ادارے کہا جا رہا ہے آپ دیکھیے کہ وہاں ہی سے ظلم اٹھ رہا ہے. بلکہ آج ایسی وارننگ شروع ہو گئی ہیں کہ اگر اس طرح بیٹیوں کا قتل ہوتا رہا تو ایک وقت آئے گا کہ انسانیت ختم ہو جائے گی, توازن ختم ہو جائے گا. اللہ تعالیٰ کہتے ہیں کہ ایسی باتیں کرتے ہیں. اس کے برعکس آپ دیکھیے کہ اسلام نے عورت کو کتنی عزت دی. اس میں ایک پورا لیکچر ہے, اسلام نے عورت کو کیا دیا, 8-10 حقوق ترتیب سے. پہلا ہی حق اس میں یہ کہ اسلام نے تو عورت کو جینے کا حق دیا. ہم تو پیدا ہی نہ ہوئے ہوتے, ہم تو پیدا ہو کے مر ہی چکے ہوتے اگر اسلام نہ آتا. کتنا کچھ دیا, پھر خاص طور پہ بیٹی ہونے کی حیثیت سے. لیسن کے اینڈ پہ موقع ہوا تو ہم انشاءاللہ بات کریں گے, لیکن یہاں تو تکلیف کی بات یہ ہے کہ شرک کے ضمن میں جس چیز کو اللہ کے لیے پیش کرتے تھے اپنے لیے ان کو وہ چیز اتنی بری لگتی تھی. اسی پہ کمنٹ دیا جا رہا ہے آیت 60 میں کہ للذین لا یؤمنون بالآخرت مثل السوء, ان لوگوں کے لیے جو آخرت پر ایمان نہیں رکھتے بری صفتیں ہیں, بری مثالیں ہیں. مثل کہتے ہیں حالت کو اور صفت کو, یعنی اللہ کے لیے تو ایسی ایسی باتیں پیش کرتے ہیں, اللہ کے مقابلے میں انسانوں کی یہ مثال دیتے ہیں, اپنے اوپر قیاس کرتے ہیں, ایسی باتیں کرتے ہیں. کبھی اللہ کی بیٹی, کہیں اللہ کی بیوی, اللہ کا بیٹا بیان کرتے ہیں, ان کو شرم نہیں آتی. اس کے لیے تو خود اس نے کہہ دیا کہ لیس کمثلہ شیء, اللہ کی تو مثال جیسا بھی کوئی نہیں, اللہ جیسا کوئی کیسا ہوگا. تو کیا یہ اللہ کے لیے مثالیں پیش کرتے ہیں, اللہ ایسا ہے اللہ ویسا ہے؟ کہا اس کی وجہ کیا کہ لا یؤمنون بالآخرہ. دیکھیے آخرت سے بے خوف ہونا ہی اصل میں بندے کے اندر جرت پیدا کرتا ہے, پھر کسی چیز کا خوف نہیں رہتا, خوش نہیں رہتا. اور قتل بڑا آسان ہو جاتا ہے جب دل میں اللہ کا خوف نہیں آتا. اس کا حال کیا, وَلِلَّهِ الْمَثَلُ الْعَلَىٰ, اللہ تعالیٰ صفات کا مالک ہے, اس کی تو شان بڑی بلند ہے, کمال قدرت ہے. بیٹا اور بیٹی کیا کرنا ہے اس نے, اس کے پاس تو یہ سب کچھ موجود ہے جو اس نے انسانوں کو دیا ہے. وَهُوَ الْعَزِيزُ الْحَكِيمُ, وہ غالب بھی اور حکمت والا ہے. کیوں نہیں پکڑ رہا لوگوں کو ان سارے غلط کاموں کے باوجود, تاکہ وہ ان کو اور موقع دے. حکمت کا تقاضا ہے, تب پکڑے گا جب حقیقت میں ان کی پکڑ کا وقت آ جائے گا, اور جب وہ پکڑنے لگے گا کوئی اس کو روک نہیں سکے گا. وَلَوْ يُؤَاخِذُ اللَّهُ النَّاسَ بِظُلْمِهِمْ, اور اگر فوراً پکڑ لیتا اللہ لوگوں کو ان کے ظلم کے سبب, مَا تَرَكَ عَلَيْهَا مِن دَابَّةٍ وَلَٰكِن يُؤَخِّرُهُمْ إِلَىٰ أَجَلٍ مُّسَمًّى, اگر فوراً پکڑ لیتا اللہ لوگوں کو ان کے ظلم کے باعث, یہاں ظلم کے خاص طور پہ بیٹیوں کا قتل, اور ساتھ ہی ساتھ اللہ کے لیے بیٹیوں کو منسوب کرنا, یعنی فرشتوں کو اللہ کی بیٹیاں کہنا. ماں ترک علیہا, نہ چھوڑتا اس پر, ہا سے کیا مراد ہے یہاں, زمین, اس زمین پر کس کو نہ چھوڑتا, من دابتن, کوئی چلنے والا, کوئی کریچر, کوئی دبیب, ہلکی سے ہلکی چال رکھنے والا بھی اس دنیا میں نہ ملتا. ولا کی یؤخرہم الی اجل مسمی, لیکن ایک خاص مدت تک وہ لوگوں کو مہلت دیتا ہے, تاخیر کر دیتا ہے, مؤخر کر دیتا ہے, پوسٹ پون کر دیتا ہے لوگوں کی پکڑ کے فیصلے کو. لیکن فاذا جاء اجلہم لا یستاخرون, پر جب آ جاتی ہے ان کی پکڑ, ان کی میعاد, تو نہ ایک لمحہ پیچھے ہو سکتے ہیں, ولا یستقدمون, اور نہ آگے بڑھ سکتے ہیں, نہ پیچھے نہ آگے. پھر کوئی 19 سے 20 نہیں کر سکتا, کوئی ادھر سے ادھر نہیں کر سکتا. سورۃ ابراہیم آیت 30 میں بھی ہم پڑھ چکے, کل تمتعو فإن مصیرکم الی النار, کہ خوب فائدہ اٹھا لو, تمہارا ٹھکانہ تو اللہ ہی کی طرف ہے. کب یجلون للہ ما یکرہون, وہ اللہ کے لیے تجویز کرتے ہیں جو خود نہیں پسند کرتے, جن سے خود کراہت رکھتے ہیں, جن کو ناپسند کرتے ہیں بیٹیوں کو. وتصف السینتہم الکذبہ, اور بیان کرتی ہیں ان کی زبانیں جھوٹ, یعنی ان کی زبانوں سے جھوٹ نکلتا ہے. کیا, ان لہم الحسنہ, کہ فقط ان کے لیے تو بھلائی ہے, سارا شرک کر لیتے, بیٹیوں کے قتل کی بات کرتے, جب بات کی جاتی اللہ سے ڈرو کہتے تھے ہمارے لیے آگے بہت اچھا ہے, اللہ نے لکھ دیا ہمیں تم بڑے اچھے ہو, کیونکہ تم حرم کے پاس بان اور تم کعبے کے مجاور اور دس اینڈ دیٹ, ہمیں بڑا اچھا ملے گا. کیا آج مسلمانوں کا بھی یہ حال تو نہیں ہو چکا؟ وہ کہتے ہیں نا کہ ہر غلط کام بھی کر کے پھر بھی کہتے ہیں نہیں اللہ نے مجھے تھوڑی ڈالنا ہے. کہا نہیں, لا جرم ان لہم النار, یقیناً ان کے لیے آتش جہنم ہے. وَأَنَّهُمْ مُفْرَطُونَ, اور انہی کو دوزخ میں سب سے پہلے بھیجا جائے گا, یہ آگے ہوں گے, پائنیئرز ہوں گے, یہ فرسٹ پہلے داخل ہونے والے ہوں گے. یہی لفظ ایک حدیث میں اللہ کے نبی صلی اللہ علیہ وسلم نے بھی اپنے لیے بولا تھا کہ انا فرتکم कि मैं तुमसे आगे होऊंगा हौज़े कौसर पे, मैदाने महशर में अगर तुमने मुझे देखना हो तो हौज़े कौसर के पास देखना। अफराद तफरीद का लफ्ज़ भी है। क्या पता चला कि शिर्क करेंगे या बेटियों के हक नहीं देंगे, सबसे आगे दोजख में जाएंगे। मुफरतून, मुफ़ालून का वज़न, सबसे पहले दोजख में डाला जाएगा और इन्हें दोजख में डालकर तह में डाल दिया जाएगा, यानी वक्त के एतबार से भी पहले होंगे और जगह के एतबार से भी सबसे पीछे होंगे। मिसाल दूंगी कि जैसे तंदूर कोई चलाता है तो सबसे पहले जो लकड़ी जाएगी उसको ज़्यादा देर जलना पड़ेगा ना, और सबसे नीचे जो जाएगी उसको प्रेशर से ज़्यादा जलना पड़ेगा। ये इनका हाल होगा, अस्तग़फिरुल्लाह। ड्यूरेशन ऑफ टाइम भी ज़्यादा जहन्नुम में गुजारेंगे और प्रेशर भी इनके ऊपर दूसरे लोगों का ज़्यादा होगा। तल्लाह लक़द अरसलना इला उमम मिन क़ब्लिक, अल्लाह की कसम दोबारा आ गई। इस सूरत में आप ये अंदाज़ ख़ास तौर पर देखेंगे कि अल्लाह कसम खा खा के शिर्क की कबाहत का एहसास दिला रहे हैं कि याद रखो कि तल्लाह ही बखुदा लक़द अरसलना इला उमम मिन क़ब्लिक, अलबत्ता हमने भेजा है रसूलों को मुख्तलिफ़ कौमों की तरफ। मुख्तलिफ़ कौमों की तरफ रसूलों को भेजा आपसे पहले, यानी आप कोई नए रसूल बन के नहीं आए कि आप जो कह रहे हैं वो इनको अच्छा नहीं लग रहा। हमने आपसे पहले भी भेजे, लेकिन फिर लोगों का हाल क्या होता है? फ़ज़ैयन लहुम अश्शैतान आमालहुम, फिर शैतान उनके आमाल खूबसूरत करके दिखाता है। कौन से आमाल? पैगम्बरों की तकज़ीब, नाफरमानी, उनके कत्ल की कोशिशें, उनके लाए हुए दीन को बदलने की कोशिशें और तौहीद की जगह शिर्क की कोशिशें। इस किस्म के काम जो हैं शैतान उनके लिए बड़े खूबसूरत करके दिखा देता है और लोग समझने लगते हैं कि हम बहुत अच्छा काम कर रहे हैं, हालांकि हकीकत क्या है? फ़हुवा वलीयुहुमुल यौम, बस वही इनका दोस्त है आज भी। आज भी शैतान इनका दोस्त है, और जहाँ दोस्त होता है वहीं उसके दोस्त जाते हैं। दुनिया में वो शैतान के दोस्त बने रहे, कल क़यामत के दिन शैतान की दोस्ती उनको निभानी पड़ेगी। कैसे? वलहुम अज़ाबुन अलीम, और उनके लिए दर्दनाक अज़ाब है, दुख देने वाला अज़ाब है। इनको पता चल जाएगा कि इन्होंने क्या किया। अलयौम के तीन मुख्तलिफ माने लिए गए। नंबर एक, नबी सल्लम का दौर, यानी जिस तरह पिछली कौमों को नबियों के ख़िलाफ़ किया, आज मक्का वालों को आपके ख़िलाफ़ कर रहा है शैतान। वही गज़वे बदर वाली मिसाल याद रखिए, इन्नी जारुल लकुम, पहुँच गया था वहाँ भी शैतान। दूसरा, अलयौम से मुराद दुनिया लिया गया है, कि इस दुनिया में जब तक ये जियेंगे शैतान इनका दोस्त रहेगा। और तीसरा, अलयौम से मुराद है क़्यामत के दिन, कि दूसरों को अपना साथी कहेगा। पीछे हम पढ़ चुके सूरह इब्राहिम में कि फ़ला तलूमू नी वलूमू अनफुसकुम, यानी शैतान है ही दगेबाज, धोखा देने वाला। जितने लोग इसकी बातों में आएंगे दुनिया में भी धोखे खाएंगे और आखरत में भी उनका हाल कुछ इसी का होगा, और वली यूहुम उनका दोस्त होगा। आखिर में फिर हुज्जत कायम की गई मक्का वालों पे और पूरी दुनिया वालों पे कि मान जाओ, क्यों अड़ी करते हो? अड़ने का क्या फ़ायदा? अब जान नहीं छुटेगी, होने वाली बात हो गई, नबी आ गया, दीन आ गया, अब मानने ही से खैर मिलेगी। वमा अनज़लना अलैकल किताब इल्ला लितुबय्यिना लहुमुल लज़ी इख्तलफू फी, और नहीं उतारी हमने आप पर ये किताब मगर इसलिए कि आप साफ साफ बयान कर दें इनके लिए वो बात जिसमें वो इख्तलाफ करते हैं। वह हुदं व रहमा, और ये किताब सरासर हिदायत और रहमत है। सबके लिए नहीं, लिकौमी युमिनून, ईमान लाने वाली कौम के लिए, ईमानदार कौम के लिए ये नसीहत है। आखिर में अब देखिए कि नबी सल्लम के नाते से कुरान पाक की तीन खूबियों का तذکرہ। नंबर एक, इख्तलाफात का फ़ैसला करने वाली। इस किताब के बग़ैर दुनिया के इख्तलाफ कभी ख़त्म नहीं होंगे, दीनदारों के इख्तलाफ कभी ख़त्म नहीं होंगे, दीनी रहनुमाओं के इख्तलाफ कभी ख़त्म नहीं होंगे। बड़े बड़े छोटे छोटे हर मामले के इख्तलाफ ख़त्म होंगे तो इस किताब की तबयीन से होंगे, सिर्फ़ इसके तकर्रों से नहीं होंगे, क़िरत से नहीं होंगे। ये है इख्तलाफात में फ़ैसला करने वाली चीज़। इस किताब का तो अपना नाम अलहकीम है, हकम भी है, ये फ़ैसले करती है। इस किताब के मुताबिक ज़िंदगी बसर करोगे तो मानेंगे, अकायद में, अहकामात में, हर मामले में इस किताब को ही क्राइटेरियन बनाया जाएगा। फिर दूसरे नंबर पे हुदन, हिदायत मिलेगी इससे। वरहमा, ये दूसरी दफ़ा आयत आई है इस सूरत में। आप देख रहे हैं कि सूरत में शिर्क और साथ ही साथ किताब का खुल के बयान हो जाना और उसके बाद कायनात के अंदर फैली हुई अल्लाह ताला की नेमतों का तस्करा है। अल्लाह ताला से दुआ करेंगे कि हमें इस किताब की कदर की तौफीक दे और जो इसका हक़ है इसका हक़ अदा करने वाला बना दे और सारे मामलात में क्या ठीक है क्या गलत है उसमें इस किताब को हकम बना के बिखरी हुई उम्मत को जोड़ने की तौफीक अता फरमाए। यहाँ पे सबक पूरा होता है। थोड़ी सी बात इंशाल्लाह हम औरत के बारे में करेंगे जो आयत गुजर गई, लेकिन पहले तिलावत सुनेंगे।
وَلَهُ مَا فِي السَّمَاوَاتِ وَالْأَرْضِ وَلَهُ الدِّينُ وَاصِبًا أَفَغَيْرَ اللَّهِ تَتَّقُونَ وَمَا بِكُم مِّن نِّعْمَةٍ فَمِنَ اللَّهِ ثُمَّ إِذَا مَسَّكُمُ الضُّرُّ فَإِلَيْهِ تَجْأَرُونَ ثُمَّ إِذَا كَشَفَ الضُّرَّ عَنكُمْ إِذَا فَرِيقٌ منكم بربهم يشركون ليكفروا بما آتيناهم فتمتعوا فسوف تعلمون ويجعلون لما لا يعلمون نصيبا مما رزقناهم تالله لتسألن عما كنتم تفترون ويجعلون لله البنات سبحانه ولهم ما يشتهون وإذا بشر أحدهم بالأنثى ظل وجهه مسودا وهو كظيم يتوارى من القوم من سوء ما بشر به أيمسكه على هون أم يدسه في التراب ألا ساء ما يحكمون للذين لا يؤمنون بالآخرة مثل السوء ولله المثل الأعلى وهو العزيز الحكيم ولو يؤاخذ الله الناس بظلمهم ما ترك عليها من دابة ولكن يؤخرهم إلى أجل مسمى فإذا جاء أجلهم لا يستأخرون ساعة ولا يستقدمون ويجعلون لله ما يكرهون وتصف ألسنتهم الكذب أن لهم الحسنى لا جرم أن لهم النار وأنهم مفرطون تالله لقد أرسلنا إلى أمم من قبلك فزين لهم الشيطان أعمالهم فهو وليهم اليوم ولهم عذاب أليم وما أنزلنا عليك الكتاب إلا لتبين لهم الذي اختلفوا فيه وهدى ورحمة لقوم يؤمنون
اب دیکھیں کہ ہم نے لڑکیوں کے ساتھ جو تعلق تھا یا جو طریقہ کار تھا مشرکین کا اس کا تذکرہ اس سبق میں سنا اور دیکھا۔ اگر ساری چیزوں کو سامنے رکھتے ہوئے کہ اسلام اور غیر اسلام میں جو فرق ہے بہت سارا، اس میں ہمیں ایک تربیت کے انداز میں فرق بھی دیکھتا ہے۔ انشاءاللہ یہاں تو زیادہ تفصیل سے بات نہیں کروں گی، لیکن اس پہ ایک الگ سے لیکچر موجود ہے کہ بیٹیوں کی تربیت کیسے کی جائے۔ مشرکین مکہ جو تھے وہ تو بیٹیوں کو زندہ در گور کر دیتے تھے، لیکن افسوس کی بات ہے کہ آج کے پڑھے لکھے اور بہت ہی زیادہ کھلے ذہن کا دعویٰ کرنے والے دور میں بھی لوگ بیٹیوں کو قتل کر رہے ہیں، لیکن وہ قتل کس قسم کا ہے؟ کوئی جسمانی قتل نہیں، کیونکہ اس پہ تو پولیس آ جائے گی اور اس پہ تو ہو سکتا ہے کہ کئی اور مسائل آئیں، لیکن مسلمان گھرانوں میں بھی عموماً غیر مسلموں کی دیکھا دیکھی بیٹیوں کی تربیت میں وہ تبدیلیاں آ گئیں کہ جو اصل میں ان کے قتل ہی کے برابر ہیں، اس نے ان کے لڑکی ہونے کو قتل کیا۔ فرق محسوس کیجئے گا، ایک قتل وہ تھا کہ جو ان کو ایز اے انسان ہونے کے کیا جاتا تھا، ٹھیک ہے جان چلی گئی، لیکن آج کے دور کی لڑکی جان ہونے کے ناطے سے تو نہیں ماری جاتی، لیکن اس کے اندر سے لڑکی پن ختم کر دیا جاتا ہے، اور اسی طرح اس کو ان تمام اوصاف سے محروم کر دیا جاتا ہے جس میں اصل میں اس کی زندگی کی وقع تھی۔ آج جب کسی بھی گھر کا نظام بگڑا ہوا آپ دیکھیں تو میجورٹی اس میں ہم اس چیز پہ رائے رکھتے ہیں کہ عورت کا کچھ نہ کچھ دخل ہوگا، یا مرد کا ہی لے لیں۔ چلیے میں پیچھے سے بات تھوڑا سا لے کے آگے آتی ہوں بچپن کی طرف، کہ کوئی ایک گھرانہ بگڑا ہوا ہے، مانتے ہیں کہ آج گھروں کے نظام بگڑے میں بننے والے گھروں سے زیادہ ٹوٹنے والے گھر زیادہ ہیں، اور جو ساتھی ساتھ رہ بھی رہے ہیں ان میں بھی وہ سچی خوشیاں نہیں ہیں کہ جو ہونی چاہیے تھیں، ٹھیک ہے نا؟ چلیے، اب گھر میں عموماً تین قسم کے لوگ ہوتے ہیں نا، شوہر ہوتا ہے، بیوی ہوتی ہے اور بچے ہوتے ہیں۔ بچے تو بالکل معصوم ہیں، ان کو تو ایک طرف کر دیجئے، کیونکہ بہت کم گھرانے ایسے ہوں گے جہاں بچوں کی وجہ سے گھر ٹوٹے، ان کے پیچھے بھی اگر کوئی وجہ ہوگی تو ماں اور باپ ہی کی ہوگی۔ پیچھے رہ گیا شوہر اور بیوی۔ اب میجورٹی ہمارا دعویٰ کیا ہوتا ہے کہ مردوں کی وجہ سے گھر ٹوٹتے ہیں، مردوں میں ٹالرنس نہیں ہوتا یا مردوں میں برداشت نہیں ہوتی، ٹھیک ہے؟ میرا خیال ہے جتنے سننے والی خواتین ہیں وہ تو کہیں گی ہاں جی یہ 100% صحیح ہے کہ گھر جو ٹوٹتے ہیں یا گھروں کا سکھ چین جو ختم ہو جاتا ہے وہ مرد کی وجہ سے، مان لیتے ہیں۔ چلیے، مرد کی وجہ سے کیوں ہے؟ کیا اس کے اندر بھی عورت کا کوئی دخل ہے؟ دوسری طرف اگر آپ مردوں سے پوچھیں گے وہ کہیں گے کہ جی عورتوں کی وجہ سے گھر ٹوٹ رہے ہیں، میری بیوی مناسب نہیں۔ دونوں چیزوں کو سامنے لے کے آ جائیے، آپ جس نتیجے پہ نکلیں گے کہ آج ایک تو ایکسیپشنل کیسز، ان کو تو چھوڑ دیں جن کو اپنے دین کی فکر نہیں، دنیا کی نہیں، نماز کی نہیں، روزے کی نہیں، جو نفس کی خواہشوں میں پڑے ہوئے مرد اور عورتیں، وہ تو بالکل ایک طرف ہے۔ میں بات کر رہی ہوں ان کی جو واقعی خود کو مسلمان اور اسلام دوست کہتے ہیں۔ آپ مرد کی ساری باتیں سن لیں، عورت کی ساری باتیں سن لیں، جو چیز میری ناقص رائے میں سامنے آتی ہے اس میں ایک بہت بڑا حصہ آج گھروں کے بن کے ٹوٹنے اور گھروں میں سکون نہ ہونے کی وجہ کیا ہے کہ وہ عورت جو بیوی بن کے اس گھر میں موجود ہے یا بہو بن کے یا کسی اور صورت میں، بچپن سے اس کی تربیت اس نہج پہ کی ہی نہیں گئی کہ وہ اچھی بیوی بن سکتی۔ وہ مزاج کے اندر جو خوبیاں آنی تھی، جو عورت کا حسن تھا اصل میں، وہ نہیں رہا، اور نتیجہ کیا نکلا کہ مرد مرد نہیں رہا، بیوی بیوی نہیں رہی۔ انشاءاللہ اگلا سبق جب ہم شروع کریں گے اس کے اندر اس پہ ہم بات کریں گے، لیکن یہ قتل کی چونکہ بات تھی تو میں نے یہ چند جملے بول دیے پچھلے سبق کے ناطے۔ انشاءاللہ ہم اس کو اگلے سبق میں مزید دیکھیں گے۔ سبحان ربی کا رب العزت عما یصفون، وسلام علی المرسلین، والحمد للہ رب العالمین۔